यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निजामती सेवा विधेयकमा गरिएको गडबडीलाई लिएर सांसदहरूद्वारा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा माग, समिति बनाई छानबिन गर्न जोड। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष साथै प्रदेश प्रमुखहरूको सामूहिक भेट, आफ्नो प्रदेशको अवस्थाबारे जानकारी प्रदान र गाजा क्षेत्रमा 60 दिन युद्ध विराम गर्न इजरायल सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। समाचार अब विस्तारमा। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको आकस्मिक बैठकमा सांसदहरूले निजामती सेवा विधेयकमा गरिएको गडबडीलाई लिएर समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गर्नुभएको छ। बैठकमा नेपाली कंग्रेसका सांसद हृदयराम थानी, नेकपा एमालेका सांसद पदम गिरी, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, जनता समाजवादीका सांसद प्रकाश अधिकारी लगायतका सांसदहरूले विधेयकमा कुलिङ पीरियडका सम्बन्धमा गरिएको गडबडीको समिति बनाई छानबिन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले कसको दबावमा निजामती विधेयकमा चलखेल गरिएको हो भनी सभापति खतिवडासँग प्रश्न गर्नुभयो। उहाँहरूले नेपालको संसदीय इतिहासमा यो घटना लज्जास्पद भएको भन्दै प्रतिवेदन हेर्ने अन्तिम दायित्व सभापति र सचिवकै भएकोले नैतिक हिसाबले जिम्मेवारीमा बस्न नमिल्ने बताउनुभयो। सांसदहरूले समितिको प्रतिवेदन आफूहरूलाई हेर्नसम्म नदिएको र एकैपटक प्रतिनिधि सभामा पेश गरिएकोमा आपत्ति पनि जनाउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयक 2080 टेबल भएको छ। बैठकमा सभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले संघीय निजामती सेवा विधेयक 2080 टेबल गर्नुभएको हो। यसअघि बैठकको शून्य समयमा राष्ट्रिय सभाका सांसदहरूले प्रतिनिधि सभाबाट पारित भएर आएको संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ पीरियडमा बाहेक भन्ने शब्द घुसाएर निस्तेज पार्न खोजिएको बताउनुभयो। सांसदहरूले निजामती विधेयकमा दुई वर्षीय कुलिङ पीरियडलाई प्रभाव पार्ने गरी आएको शब्द र विषयमा संसदीय समिति बनाएर छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन माग गर्नुभयो। सांसदहरूले सबै कर्मचारीको मनोबल उच्च राख्ने गरी कानून बनाउनु पर्ने र स्थानीय तहका कर्मचारीको पनि संघमा जस्तै सरूवाको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले प्रतिनिधि सभाबाट पारित भएर आएको संघीय निजामती विधेयकमा देखिएका त्रुटिहरू सच्याइनुपर्नेमा समेत जोड़ दिनुभयो। बैठकमा सांसदहरूले पूर्वाधार विकास, काठमाडौँको ट्रमा सेन्टरमा बेड अनुसार पर्याप्त आईसीयू सेवाको विस्तार गर्न र एमआरआई सेवाको व्यवस्था गर्न माग गर्नुभयो। बैठकमा सांसदहरू कृष्ण बहादुर रोकाया, घनश्याम रिजाल, रुक्मिणी कोइराला, रेणु चन्द, विष्णु कुमारी सापकोटा, विष्णु बहादुर विश्वकर्मा, कृष्ण प्रसाद अधिकारी, सावित्री मल्लले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाउनुभएका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ। बैठकमा उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले 16 आवधिक योजनाको रूपान्तरणकारी रणनीति अनुरूप देशका प्रमुख शहरी केन्द्रहरू र प्रदेश केन्द्रहरूलाई मौलिक पहिचान सहित आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अनुसार बजेट विनियोजन गरिएको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको विकास र अग्रगतिका लागि अत्यन्त महत्वपूर्ण यसलाई फेरि सुन्नुहोस् शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा क्षेत्र मुलुकको विकास र अग्रगतिका लागि अत्यन्त महत्वपूर्ण रहेकोले सरकारले यस वर्ष पनि सबभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको बताउनुभयो। सांसदहरूले विनियोजन विधेयकमाथि उठाइएका विषयमा जवाफ दिँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अबको दुई वर्षभित्र विद्युत पहुँच 100% पुर्याउने लक्ष्य राखेर काम गरिराखेको बताउनुभयो। मन्त्रालयगत विनियोजन शीर्षकमाथि उठेका विषयमा जवाफ दिँदै रक्षा मन्त्री मानवीर राईले सीमित स्रोत साधनका कारण देशका सबै माध्यमिक विद्यालयहरूमा एनसीसी कार्यक्रम लागू गर्न नसकिएको बताउनुभयो। उहाँले नैतिक राष्ट्र र राष्ट्रियताबारे ज्ञान दिने एनसीसी कार्यक्रम हाल मध्य प्रदेश र सिमानामा रहेका जिल्लाहरूका माध्यमिक विद्यालयहरूमा लागू गर्ने गरी अगाडि बढ़ेको र आगामी दिनमा 10,000 भन्दा बढ़ी विद्यालयमा पुर्याउने गरी काम भइरहेको बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय राजमार्ग, राष्ट्रिय गौरवका आयोजनाहरू, राष्ट्रिय महत्वका आयोजनाहरू, रणनीतिक महत्वका आयोजनाहरू र निर्वाचन क्षेत्र रणनीतिक सड़कलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राखिएका जिज्ञासाको जवाब दिँदै मन्त्री शरद सिंह भण्डारीले मुलुकभित्रै आन्तरिक रोजगारीको सृजना गर्ने र श्रम तथा रोजगारीलाई थप प्रभावकारी बनाउन आएका सुझाव कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन गरिएको र तोकिएको लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विनियोजित बजेटको करिब 55% बजेट रासायनिक मल आपूर्तिका लागि छुट्याइएको बताउनुभयो। यसैगरी उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राजस्व अन्तर्राष्ट्रिय अनुदान सहयोगबाट मात्रै बजेट निर्माण गर्न सक्ने अवस्था नरहेकोले निश्चित सीमासम्मको ऋण उठाउने व्यवस्था गरिएको प्रश्न पार्नुभयो। उहाँले वित्त आयोगले दिएको ऋणको सीमाभित्र रहेर ऋण उठाउने प्रस्ताव गरिएको प्रश्न पार्नुभयो। सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएका नियुक्ति विरूद्धको फैसला आज सुनाउने भएको छ। 2077 माघ र 2078 असारमा संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गरी ल्याइएको अध्यादेश मार्फत 52 पदमा गरिएको नियुक्ति विरूद्ध फैसला आज सुनाउन लागि हो। सो नियुक्ति विरूद्ध 2077 पुष 1 गतेदेखि 2079 साउन 10 गतेसम्म 15 रिट दायर भएका थिए। ती रिट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओम प्रकाश अर्याल, कीर्तिनाथ शर्मा पौडेल र डाक्टर पुण्यप्रसाद खटिदेवडा लगायतले दायर गर्नुभएको थियो। रिटमा नियुक्तिहरू संविधान र कानून विपरीत भएको दावी गरिएको छ। बाँकेस्थित राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाले पछिल्लो समय तीव्र गतिमा काम अघि बढ़ाएको छ। जिल्लाको 43,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउने उद्देश्यका साथ डेढ़ दशकदेखि निर्माणाधीन आयोजनाले पछिल्लो पटक पश्चिम मूल नहरको 6 शाखा नहर निर्माण सम्पन्न गरेर पानी छोडेको छ। 11 किलोमिटर नहर निर्माण सम्पन्न भएर पानी छोडिएपछि 7,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुग्ने भएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरी।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर 5 निर्मित गुरुवा गाउँ शाखा नहरमा पानी परीक्षण गरिएको छ। भैरव सुबानी जेवी काठमाडौँले 3 वर्षभित्र काम सम्पन्न गर्ने गरी 2080 चैत्र 18 गते सम्झौता गरेकोमा सम्झौता अवधि अगावै काम सम्पन्न भएको छ। 37,84,735 रूपियाँमा ठेक्का सम्झौता गरिएको हो। सिक्टा सिंचाई आयोजनाका इन्जिनियर दिनेश श्रेष्ठ:
पश्चिम मूल नहरको 43+700 चेनेटबाट निस्किन्छ भने पश्चिम मूल नहरको टोटल कमाण्ड एरिया सिंचाई गर्ने एरिया भनेको 33,766 हेक्टर छ भने जसमध्ये गुरुवा गाउँ शाखा नहरले 7,081 हेक्टर सिंचाई गर्ने लक्ष्य राखेको छ।
गुरुवा गाउँ नहरबाट 1,00,000 जनसंख्या लाभान्वित हुन्छन्। नहरमा पानी छोडिएपछि किसान हर्षित भएका छन्। रोपाईको समयमा किसानले पम्पसेट लगाएर धमाधम पानी तानिरहेका छन्। अब यो नहरबाट प्रशाखा र उपशाखा निर्माण भएपछि किसानलाई अझ सहज हुनेछ। सिक्टाको पानी किसानका लागि अमृत सरह भएको उपभोक्ताहरू बताउँछन्। सिक्टा सिंचाई आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिग्राम डाङ्गी:
नहरको चाहिँ हामी किसानको लागि अमृत हो, किसानले खेलफुल हामी नमानौ, हामीलाई पानी चाहिन्छ, मल चाहिन्छ, बिउ चाहिन्छ।
पश्चिम मूल नहरबाट 33,766 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य छ। स्रोत साधन व्यवस्थित तरिकाले परिचालन गर्न सके समय अगावै काम गर्न सकिने सन्देश यो नहर निर्माण कार्यले दिएको आयोजनाले जनाएको छ। स्थानीयको माग र सहजताका लागि बस्ती क्षेत्रको नहर छेउछाउमा तार जारी लगाइएको छ भने कतिपय स्थानमा सिडी समेत बनाइएको छ। अब यसपछि शाखा नहरको प्रशाखा र उपशाखा निर्माण गरिनेछ। सिक्टा सिंचाई आयोजनाका निर्देशक राजु आचार्य:
11 किलोमिटर नहर फेरि यो नयाँ फ्रेस नहर हो, पहिला यो मुआवजा दिएर नयाँ नहर बनाइएको हो। 3 वर्षको टाइम जुन निर्धारित गरिएको थियो त्योभन्दा अगाडि नै करिब 1.5 वर्षभित्रै यो चाहिँ निर्माण सम्पाउने अवस्थामा रहेको छ।
राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको हालसम्म करिब आधा काम पूरा भएको छ। आर्थिक वर्ष 62-63 सिक्टा सिंचाई आयोजनाको काम शुरू भएको थियो। पहिलो पटक 12 अर्बको गुरु योजना स्वीकृत भएर काम अघि बढ़ेको थियो। दोस्रो पटक 2074 सालमा 25 अर्बको गुरु योजना स्वीकृत भयो। पछिल्लो पटक फेरि 2079 सालमा 52 अर्बको गुरु योजना स्वीकृत भएको छ। पछिल्लो गुरु योजना अनुसार आर्थिक वर्ष 89-90 सिक्टा सिंचाई आयोजनाको काम सक्ने लक्ष्य छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार.
अब बाँकी समाचार. सातै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज भेट गर्नुभएको छ. आज बिहान राष्ट्रपति भवन शीतल निवासमा सातवटै प्रदेशका प्रदेश प्रमुखहरूले भेट गर्नुभएको हो. भेटका क्रममा प्रदेश प्रमुखहरूले आफ्नो प्रदेशको अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराउनुभयो. राष्ट्र बैंकले आज 60 अर्ब निक्षेप खिच्दैछ. निक्षेप संकलन उपकरण बोल कबोल मार्फत राष्ट्र बैंकले 60 अर्ब रूपियाँ निक्षेप खिच्न लागेको हो. बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालू आर्थिक वर्ष 2081-82 शुरूआतबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ. अहिले कुल निक्षेप 70 खर्ब 58 अर्ब रूपियाँ माथि पुगेको छ. निक्षेप बढ़ेको बढ़ै गर्दा अनलाइन खरिद प्रणाली मार्फत बोल कबोल गर्न लागि हो. ब्याज दर बोल कबोलको माध्यमबाट निर्धारण हुन्छ भने आज बोल कबोल हुने निक्षेप संकलन उपकरणको सामा तथा ब्याज 2082 भदौ 18 गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ. बोल कबोल गर्न सकिने रकम न्यूनतम 10 करोड़ रूपियाँ र अधिकतम 5 करोड़ रूपियाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ. बोल कबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्. सामान्यतया 21 दिनका लागि राष्ट्र बैंकले बोलपत्र आह्वान गर्ने गरी पनि पछिल्लो समय भने लामो समयका लागि राष्ट्र बैंकले बजारबाट पैसा खिच्न थालेको छ. मनसूनजन्य विपद न्यूनीकरणमा काभ्रेको स्थानीय तहको सक्रियता बढ़ेको छ. विशेष गरी उच्च जोखिममा रहेका स्थानीय तहले सरकारवाला बीच छलफल गरी पूर्व तयारीको व्यवस्थापनमा लागेका हुन्. बाढ़ी पहिरोको उच्च जोखिममा रहेको काभ्रेको रोशी गाउँपालिकामा गत साल असोज 10-12 गतेसम्मको अविरल वर्षापछिको बाढ़ी र पहिरोमा धेरै जनधनको क्षति बेहोरेपछि यस वर्ष जोखिम कम गर्न जिल्ला स्तरीय विपद व्यवस्थापन समिति तथा स्थानीय विपद व्यवस्थापन समिति खोज उद्धार र राहतमा सक्रिय देखिएको हो. हाल सो गाउँपालिकामा विपद व्यवस्थापनार्थ अन्तरपालिका समन्वयका साथै विपद सहायता कक्ष समेत स्थापना गरिएको छ. राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवड़ाले बजेट अभाव र प्रमुख निकायहरूमा महिला नेतृत्वको कमीका कारण महिला आयोगका उद्देश्यहरू पूरा गर्न चुनौती थपिएको बताउनु भएको छ. राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष 2081-82 सञ्चालन भएका कार्यक्रमबारे जानकारी दिन आज आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा सदस्य खतिवड़ाले सातै प्रदेशमा पीड़ित महिलालाई राहत दिए पनि बजेट अभावका कारण सेवा प्रवाहमा समस्या थपिएको बताउनुभयो. अब एउटा अन्तर्राष्ट्रिय प्रसंग. अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा 60 दिन युद्ध विराम गर्न आवश्यक शर्तहरूमा इजरायलले सहमति जनाएको बताउनु भएको छ. ट्रम्पले सामाजिक सञ्जाल मार्फत युद्ध विरामका लागि सबै पक्षहरूसँग सहकार्य गरिएको जानकारी गराउनु भए पनि युद्ध विरामका लागि शर्तहरू के हुन् भनेर पनि विस्तृत रूपमा खुलाउनु भएको छैन. अब मौसम. हाल देशभरि मनसूनी हावाको प्रभाव रहेको तथा मनसूनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ. आज देशभर साधारणतया बादल लाग्ने तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाड़ी भूभागका धेरै स्थानमा गड्याङ गुडुङ र चट्याङ सहित थोरै पानी पर्ने सम्भावना छ. अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि. निजामती सेवा विधेयकमा गरिएको गडबड़ीलाई लिएर सांसदहरूद्वारा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा माग. समिति बनाई छानबिन गर्न जोड़. राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सातै प्रदेश प्रमुखहरूको सामूहिक भेट. आफ्नो प्रदेशको अवस्थाबारे राष्ट्रपतिलाई जानकारी प्रदान. र गाजा क्षेत्रमा 60 दिन युद्ध विराम गर्न इजरायल सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी. रेडियो नेपालबाट 3 बजेको समाचार सकियो. अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ. हस्त नमस्ते.